यो रेडियो नेपाल हो। बिहान 10 बजेको समाचारमा स्वागत छ। म निर्मला ठकुराठी। प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयसम्म विद्यालयहरू बन्द रहँदा सिंगो शैक्षिक सत्र प्रभावित हुने भएकाले लकडाउनको अवधिमै प्रविधिका माध्यमबाट पठन पाठनको शुरूआत गरिएसँगै अबको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ गर्नुहुँदै कोरोना भाइरस संक्रमणको महामारीका कारण अवरूद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले रेडियो टेलिभिजन र अनलाइन प्रविधिबाट पठन पाठनको व्यवस्था गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई समेत ध्यान दिइएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव एसाला रुवान बिराखुनले हिजो शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री ओलीले सार्कको वर्तमान अध्यक्षका रूपमा नेपालले अर्को शिखर सम्मेलनको उपयुक्त वातावरण बनाउन अन्य सदस्य राष्ट्रसँग निरन्तर परामर्श गरिरहेको बताउनुभयो। भेटमा सार्क क्षेत्रको वर्तमान स्थितिसँग कोविड 19का विरूद्ध लड्न सार्कको पहलका बारेमा पनि छलफल भएको सार्क सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले दक्षिण एशिया सम्बन्धी आफ्नो विशाल कूटनीतिक अनुभव र ज्ञानका साथ महासचिव बिराखुनले सार्क प्रक्रियालाई थप सुदृढ पार्न ठूलो योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। सार्कको 14 महासचिवका रूपमा नियुक्त हुनुभएकोमा बिराखुनलाई प्रधानमन्त्री ओलीले सफल कार्यकालका लागि बधाई पनि दिनुभयो। गण्डकी प्रदेशमा आज बिहान थप 18 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार गोर्खा नगरपालिकाका 8 र बारपाक सुलीकोट गाउँपालिकाका 2 जना गरी गोर्खामा 10 जना, स्याङ्जाको चापकोट नगरपालिकाका 4 जना, नवलपरासी सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिकाका 1 र मध्यविन्दुका 1 जना गरी 2 जना, कास्कीको पोखरा महानगरपालिकाका 1 र बागलुङको ताराखोला गाउँपालिकाका 1 जनामा संक्रमण पुष्टि भएको हो। 1 महिला बाहेक अरू सबै पुरूष रहेको जनाइएको छ। यससँगै गण्डकी प्रदेशभर कोरोना संक्रमितको संख्या 223 पुगेको छ। यसअघि हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 416 पुरूष र 35 जना महिला गरी 451 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो। यसै गरी हिजो थप 67 जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म निको भई घर फर्किनेको कुल संख्या 1041 पुगेको छ। 7 प्रदेश सरकारले प्रदेश सभा बैठकमा हिजो आगामी आर्थिक वर्ष 2077-78 लागि बजेट पेश गरेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2077-78 लागि 51,47,74,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। त्यसै गरी प्रदेश 2 सरकारले आर्थिक वर्ष 2077-78 लागि 33,56,09,00,000 आय व्यय बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारले 34,84,21,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। प्रदेश 5 सरकारले 36,35,25,00,000 बजेट विनियोजन गरेको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेश सरकारले 33,38,13,00,000 बराबरको वार्षिक आय व्यय अनुमान बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 33,74,13,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले कैलालीको लम्कीचुहा नगरपालिका एक स्थित शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टीनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कार्यवाही गर्न र पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तीमा घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याई पीड़ितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरियो। पर्वतको कुस्मा नगरपालिका तीन दुर्लुङ काउलेमा शनिबार रातीको पहिरोमा परि ज्यान गुमाएका आठ जनाको सामूहिक दाह संस्कार गरिएको छ। उनीहरूमध्ये छ जनाको मोदी वेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनी घाटमा दाह संस्कार गरिएको हो। पहिरोले पुरिएका नौमध्ये 13 वर्षीय जेनिस भिक अझै पनि भेटिएका छैनन्। शनिबार रातीदेखि नै खोजी गरिए पनि हाल निरन्तरको वर्षाले खोजी कार्य प्रभावित बनेको प्रहरीले जनाएको छ। आज पुनः खोजी गर्न शुरू गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। खोजी कार्यमा सुरक्षा निकाय जुटिरहेको भए पनि वर्षाले समस्या भइरहेको पर्वतका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। शनिबार राति 8 बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 4,39,000 नाघेको छ। हालसम्म भाइरसबाट संक्रमितको संख्या 81,18,500 नाघेको छ भने उपचारपछि निको भई घर फर्किनेको संख्या 42,16,200 बढ़िरहेको छ। गत 24 घण्टामा कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै ब्राजिलमा 729 जनाको मृत्यु भएको छ भने 23,674 जना नयाँ संक्रमितहरू थपिएका छन्। ब्राजिलमा हालसम्म 44,118 जनाको मृत्यु भएको छ। उता अमेरिकामा संक्रमितको संख्या 21,82,950 पुगेको छ भने हालसम्म 118,283 जनाको मृत्यु भएको छ। संक्रमणको दरका आधारमा चौथो स्थानमा रहेको भारतमा पछिल्लो 24 घण्टामा 395 जनाको मृत्यु भएको छ भने 10,243 संक्रमित थपिएका छन्। भारतमा हालसम्म 9,915 जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने 3,43,026 जना संक्रमित भएका छन्। कोरोना भाइरसको सन्त्राससँगै बिग्रिएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि अमेरिकी विदेश मन्त्री माइक पम्पियोले चिनिया प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुहुने भएको छ। अमेरिकी टापु हवाई स्थित एक अमेरिकी सैन्य अड्डामा हुने भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिका बीच चर्किरहेको व्यापारिक युद्ध, कोरोना भाइरसको महामारी र हङकङमा भएको विरोध प्रदर्शनका बारे चर्चा हुने जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा चीनसँगको सम्बन्ध अवरूद्धसम्म गर्न सकिने बताउनु भएपछि दुई देशको सम्बन्धमा चिसोपना बढ़ेको छ। र संयुक्त राष्ट्र संघले कोरोना भाइरसको प्रभावका कारण मध्यपूर्वी राष्ट्र र उत्तर अफ्रिकाका 50,000 भन्दा बढ़ी बालबालिकाले ज्यान गुमाउन सक्ने जनाएको छ। बढ़दो कुपोषण, खोपहरूको अभाव र विभिन्न रोगका कारण ती क्षेत्रमा रहेका बालबालिकाहरूले ज्यान गुमाउन सक्ने बताइएको हो। यो सँगै बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।